यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। चितवनको इच्छा कामना गाउँपालिका पाँच स्थित सिमलधारामा पृथ्वी राजमार्ग माथिबाट रूखसहितको सुक्खा पहिरो खस्दा गैरातीदेखि दुवैतर्फ अवरूद्ध भएको छ। गैराती करिब 10:30 बजे खसेको पहिरोका कारण सड़क पूर्ण रूपमा अवरूद्ध भएको हो। सड़क पहिरो पन्छाएर सञ्चालनमा ल्याउने प्रयास भइरहे पनि अझै समय लाग्ने प्रहरीले जनाएको छ। यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म नारायणगढ़बाट काठमाडौँ आउने तथा काठमाडौँबाट नारायणगढ़ जाने सबै प्रकारका सवारी साधनको आवागमन बन्द गरिएको छ। सड़कको अवस्था सामान्य नभएसम्म वैकल्पिक व्यवस्था अपनाउन तथा अनावश्यक यात्रा नगर्न सरकारले अनुरोध गरेको छ। अविरल वर्षापछि आएको बाढ़ी पहिरोमा परि जाजरकोटमा दुईजना बेपत्ता भएका छन्। भेरी नगरपालिका दुई फारूलाका 54 वर्षीय उमा सिंह खत्री र 70 वर्षीय भीमबहादुर कार्की बेपत्ता भएको प्रहरीले जनाएको छ। वर्षापछि भेरी नगरपालिकाको 1, 2 र 3 नम्बर वडामा पहिरोले 3 घर बगाएपछि 7 जना घाइते भएको पनि प्रहरीले जनाएको छ। भेरी नगरपालिका दुई रिसाङ गाउँ र आसपासका धेरै घरहरू जोखिममा परेका छन्। सदरमुकाम स्थित भेरी नगरपालिका दुई रिसाङका विभिन्न बस्तीमा गएको पहिरोले जनधनको क्षति पनि भएको छ। भेरी नगरपालिका दुईका बीर्खबहादुर कार्कीका अनुसार उमा प्रसाद खत्री र शशिराम विकको घर पहिरोले बगाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयवासी खोज र उद्धारमा लागेका छन्। पहिरोमा परि घाइते भएका 5 जनालाई जाजरकोट स्थित अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि नेपालगंज पुर्याइएको छ। भेरी करिडोर अन्तर्गत जाजरकोट डोल्पा सड़क खण्डको कालेगाउँमा पहिरो गएपछि सड़क अवरूद्ध भएको छ। गैराती, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, त्यसै गरी लुम्बिनी र कर्णाली प्रदेशका कतिपय स्थानमा तथा कोशी प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा मध्यम वर्षा भएको छ। त्यस्तै गण्डकी प्रदेशको 1-2 स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका धेरै स्थान, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भएको विभागले जनाएको छ। पोखराको विजयपुर खोलाले बगाएर बेपत्ता भएका 2 जना बालकको परिचय खुलेको छ। बेपत्ता हुनेमा स्याङजाको बिरुवा गाउँपालिका 7 घर भई हाल पोखरा 14 छिने डाँडा बस्ने चन्द्रबहादुर गुरूङका छोरा 14 वर्षीय निक्सन गुरूङ र खोटाङ स्थायी घर भई पोखरा 14 चौथे बस्ने सुभाष राईका 15 वर्षीय छोरा ओमन राई रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिनुभयो। उहाँका अनुसार बालकको खोजीका लागि विजयपुर खोलाको दुवैतर्फ प्रहरी परिचालन गरिए पनि फेला पार्न सकिएको छैन। पोखरा 14 को विजय बस्तीबाट विजयपुर खोला तरेर पोखरा 26 सक्नेरीतर्फ जाने क्रममा भगवती हाइड्रो पावर नजिकै उनीहरूलाई हिजो दिउँसो खोलाले बगाएको थियो। रोल्पाको थवाङ गाउँपालिका 5 कोटल 12 मा पहिरोमा परि मृत्यु हुनेको संख्या 12 पुगेको छ। पछिल्लो पटक बेपत्ता मध्ये प्युठानको सरुमा रानी गाउँपालिका 2 ददेरी स्थित राप्ती नदीको बीचभागमा रोल्पाको थवाङ गाउँपालिका 5 कोटल 12 का 80 वर्षीय अजम्बर पुन मगरको शव फेला परेपछि मृत्यु हुनेको संख्या 12 पुगेको प्रहरीले जनाएको छ। पहिरोमा परेका 1 बालक अझै बेपत्ता छन्। 2 जना घाइतेको बुटवलमा उपचार भइरहेको छ। घटनामा परि बेपत्ता भएका बालकको खोजी कार्य जारी राखिएको प्रहरीले जानकारी दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सामाजिक सञ्जालमा विचार आदान प्रदान भएको छ। प्रधानमन्त्री शाहले हिजो भारतको 80 औं स्वतन्त्रता दिवसका अवसरमा दिनुभएको शुभकामनाको प्रतिक्रिया दिनुहुँदै भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारत सम्बन्धलाई उचाइमा पुर्याउन भारत प्रतिबद्ध रहेको र प्रधानमन्त्री शाह नेतृत्वको नेपाल सरकारसँग मिलेर काम गर्न चाहेको धारणा व्यक्त गर्नुभएको छ। यसअघि प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्स मार्फत शुभकामना दिनुहुँदै नेपाल र भारतबीच रहेको गहिरो ऐतिहासिक सम्बन्ध र दुई देशबीचको सहकार्य आगामी दिनमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभएको थियो। प्रधानमन्त्री शाहले नेपाल र भारतका बीचमा गहिरो ऐतिहासिक सम्बन्ध र सहकार्य रहेको भन्नुहुँदै आगामी वर्षहरूमा अझ बलियो हुँदै जाओस् भन्ने शुभकामना सन्देशमा व्यक्त गर्नुभएको थियो। भारतीय स्वतन्त्रता दिवसका अवसरमा परराष्ट्र मन्त्री शिशिर खनालले आफ्ना समकक्षी भारतीय विदेश मन्त्री एस जयशंकरलाई शुभकामना सन्देश पठाउँदै हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। सरकारले जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूलाई स्वरोजगार उद्यम सञ्चालनका लागि 50 लाख रूपियाँसम्मको सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले जारी गरेको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी दोस्रो संशोधन कार्यविधिले त्यस्तो व्यवस्था गरेको हो। संशोधित कार्यविधिमा जेएनजी आन्दोलनका शहीद परिवार र घाइते लक्षित स्वरोजगार उद्यम कर्जा पद्धति अवलम्बन गर्ने उल्लेख गरिएको छ। यो सँगै सरकारले जेएनजी आन्दोलनबाट प्रभावित परिवार र घाइतेलाई स्वरोजगार उद्यमशीलता मार्फत आर्थिक रूपमा सबल बनाउने उद्देश्यले सहुलियतपूर्ण कर्जाको दायरा विस्तार गरेको हो। नुवाकोटको टोखा छहरे सड़क खण्डमा हिजो भएको बस दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। नुवाकोटको दुप्चेश्वर महादेव दर्शनका लागि गएका तीर्थयात्री चढ़ेको बस शिवपुरी गाउँपालिका 7 स्थित थाना भन्ज्याङमा दुर्घटना हुँदा काभ्रेको बनेपा नगरपालिका 8 का 54 वर्षीय कृष्ण माया प्रजापति डंगोल र रामेछापको खाँडादेवी गाउँपालिका 2 का 65 वर्षीय उदया माया खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। काठमाडौँबाट दुप्चेश्वर धाम दर्शनका लागि तीर्थयात्री लिएर गएको बसले थाना भन्ज्याङ स्थित सड़क छेउमा रोकिएको बेला अर्को ईभी गाड़ीलाई ठक्कर दिएको प्रहरी उपरीक्षक विपिन रिग्मीले जानकारी दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले नुवाकोटको विभिन्न स्थानमा गएको पहिरो र त्यसको कारण जोखिममा परेका बस्तीहरूको हिजो अवलोकन गर्नुभएको छ। अवलोकन पश्चात पहिरोका कारण जोखिममा परेका बस्तीको तत्कालै आवश्यक संरक्षण, स्थानान्तरण, अवरूद्ध बनेका सड़क, खानेपानी, विद्युत सेवा सञ्चालनको प्रबन्ध मिलाउन मातहतका निकायलाई उहाँले निर्देशन दिनुभयो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा अविरल वर्षापछिको विपदबाट प्रभावितको खोज, उद्धार, राहत र पुनस्थापनाका लागि व्यवस्थित र समन्वयात्मक रूपमा अघि बढ़न सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गराउनु भएको छ। स्वास्थ्य बीमा बोर्डले अनलाइनबाट बीमामा आबद्ध हुन सक्ने प्रक्रिया शुरू गरेको जनाएको छ। बीमा कार्यक्रममा नयाँ आबद्धता, बीमा लेखको अभिलेखीकरण, त्यसै गरी नवीकरण, सेवाग्राहीको व्यक्तिगत विवरण अध्यावधि गर्ने कार्य लगायतका सबै कार्य अनलाइनबाट गर्न सकिने बोर्डका प्रवक्ता पवन कुमार शाहले जानकारी दिनुभएको छ। उहाँका अनुसार ई सेवा, खल्ती र कनेक्ट आईपीएस जस्ता सञ्जाल मार्फत पनि भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ। 8 प्रकारका कड़ा रोगमा 1 लाख बराबरको थप सेवा प्रदान गर्ने व्यवस्था पनि मिलाइएको स्वास्थ्य बीमा बोर्डले जनाएको छ। मिथिलाञ्चलमा झुल्नु उत्सव अर्थात झुला पर्व शुरू भएको छ। साउन शुक्ल तृतीयादेखि शुरू भई झुल्नोत्सव पूर्णिमासम्म जारी रहन्छ। झुल्नोत्सवमा मठ मन्दिरमा सिंहासन निर्माण गरी सजाइएको गद्दीमा राम सीता सहित देवी देवताका मूर्ति राखी झुलाउने परम्परा रहिआएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले परिवर्तनलाई आत्मसात गरेर युवाहरू अघि बढ़नुपर्ने बताउनु भएको छ। काठमाडौँमा हिजो आयोजित कार्यक्रममा उहाँले युवा पुस्ताको ऊर्जाबाट मुलुक समृद्धि हुने बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्सा राष्ट्रिय निकुञ्जलाई मधेस प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न नीतिगत सुधार गर्ने बताउनु भएको छ। मधेस प्रदेशमा पर्यटन क्षेत्रको सम्भावना, पूर्वाधारको अवस्था र विद्यमान अवस्था एवं चुनौतीबारे पर्सामा भएको छलफलमा हिजो मन्त्री पौडेलले निकुञ्जको पर्यटन विकासका लागि आवश्यक नीतिगत सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले प्रदेश र स्थानीय सरकारका साथै निजी क्षेत्रसँग पनि सहकार्य गरी अघि बढ़ने उल्लेख गर्नुभयो। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने भन्दै लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले 3 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिराहा घर भई ललितपुर महानगरपालिका 1 बस्ने 43 वर्षीय हर्ष नारायण चौधरी, म्याग्दी घर भई काठमाडौँ महानगरपालिका 32 बस्ने 41 वर्षीय पदम बहादुर खड्का छेत्री र सप्तरी घर भई काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका 4 बस्ने 48 वर्षीय शिवनारायण चौधरी रहेको प्रहरीले जनाएको छ। र काठमाडौँको भ्रकुटी मण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 आज सकिँदैछ। साउन 26 गतेदेखि शुरू भएको मेलाको 5 दिन हिजोसम्म आयोजकको लक्ष्य अनुसार अवलोकनकर्ता भ्रकुटी मण्डप स्थित एक्सपो स्थल पुगेको आयोजकले जनाएको छ। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।